शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।
नमस्कार, सामुदायिक रेडियो शुक्ला फाटा एफएमको प्रस्तुति कार्यक्रम जवाफदेहितामा तपाईँलाई स्वागत छ। म अरुण चन्द। श्रोताबेन, कार्यक्रम जवाफदेहिता तपाईँ शुक्ला फाटा एफएमबाट ठिक यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रम जवाफदेहितामा हामी सम्बन्धित पक्षले आफ्नो ठाउँबाट गर्नुपर्ने जिम्मेवारी पुरा गरेको छ कि छैन भन्ने विषयमा कुरा गर्ने गर्दछौँ। श्रोताबेन, विष्णु मन्दिर धार्मिक र पर्यटकीय दृष्टिकोणले कति महत्त्वपूर्ण छ भनेर यहाँहरूलाई जानकारी गराउन गइरहेका छौँ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको यो मन्दिरमा पुग्ने जो कोही मानिसको मन शान्त र प्रफुल्लित हुन्छ। दुवैतिर ताल र चारैतिर हरियाली रहेको विष्णु मन्दिर धार्मिक र पर्यटकीय दृष्टिकोणले निकै आकर्षक रहेको छ। यहाँ आउने जानेको संख्या उल्लेखित मात्रामा रहेको पाइन्छ। विष्णु मन्दिर गएका धार्मिक पर्यटकहरूलाई हामीले विष्णु मन्दिरलाई धार्मिक र पर्यटकीय रूपले अझ विकास गर्नका लागि के गर्नुपर्ला भनेर सोधेका छौँ।
मेरो नाम दीपक खरेल। यो विष्णु मन्दिर धेरै नै एउटा नेपालमा मात्र नभएर भारतका थुप्रै ठाउँमा पनि एकदमै प्रचलित छ र यस्ता धरोहरलाई हामी सबैले सर्वप्रथम त के सोच्नुपर्छ भने त्यहाँ जाने पर्यटकहरूको लागि सर्वप्रथम बाटोको व्यवस्था हुनु पर्यो, किनभने बर्खाको बेलामा त्यहाँ जानलाई एकदम हिलो छ र त्यहाँ सर्वप्रथम त एउटा पुल पनि बन्नुपर्छ र पर्यटकीय दृष्टिकोणले हाम्रो सुदूरपश्चिमको विष्णु मन्दिर भनेको अहिलेको सबैभन्दा धार्मिक क्षेत्रमा एकदमै अगाडि छ। हाम्रो सुदूरपश्चिमले त्यो विष्णु मन्दिर पाउनु भनेको यहाँको धर्मावलम्बीको लागि एउटा खुसीको कुरो पनि हो र मेचीदेखि महाकालीसम्म अहिले पनि विष्णु मन्दिरमा विष्णु भगवानको दर्शन गर्न आइरहेका छन् र बस्ने धर्मशालाको व्यवस्था हुनु पर्यो, विवाह मण्डपहरू त्यहाँ हुनु पर्यो, बत्ती गएको बेला पनि त्यहाँ चाहिँ एउटा त्यसको विकल्प चाहिँ हुनै पर्छ। नेपाल अधिराज्यमै एउटा सुन्दर सुदूरपश्चिम हो हाम्रो, त्यसकारण पनि हाम्रो यस्तो चाहिँ धार्मिक स्थलहरूलाई सरकारले जनताले र सबै मिलेर यसलाई चाहिँ हामीले चाहिँ अगाडि बढाउनु पर्छ। हाम्रो सुदूरपश्चिममा धार्मिक क्षेत्रले गर्दाखेरि पर्यटकहरू हामीले तानेर यहाँको विकासमा टेवा पुग्नेछ।
भारती जोशी हो, म लिम्बुखेडा बस्नु वार्ड नम्बर 15। तपाईँलाई राम्रो होस् पूजा आज गर्न सबैको लागि, अनि बसोबास गर्न होइन खानपिनको लागि, सबैलाई राम्रो होस् आउन जानुको लागि, सब व्यवस्था गर्नु पर्यो आउने जानेहरूको, होइन त्यही हो के गर्नु पर्यो, रहन खानु होइन टाढाबाट आइरहन्छन् मान्छेहरूको लागि धर्मशाला बनाउने।
मेरो नाम जानकी बडु हो, म नयाँ कटान वडा नम्बर 18 बस्छु। विष्णु मन्दिर पर्यटक मान्छेहरू धेरै आउँछन्, त्यति व्यवस्था देखिँदैन तिनीहरूको लागि, धर्मशाला हुनु पर्यो, सबैले हेरविचार गरेर त्यसको व्यवस्था गर्नु राम्रो लाग्छ मलाई। अलि बाटोको सुधार पछाडि पनि राम्रो गर्नु पर्यो, सबैले मिलेर काम गर्नुपर्छ।
मेरो नाम गङ्गाराम गहतराज बसाइ बसन्तपुर, कसै बनाउनु पर्ने गर्नु पर्यो किनकि अब गर्नु पर्यो आफूले।
मेरो नाम राजबाली, म सुन्दरपुरमा बस्छु। धार्मिक र पर्यटन रूपले राम्रो बनाउनका लागि सबै पक्षबाट सबैको साथ चाहिनुपर्छ, सबैले यो धार्मिक क्षेत्र हाम्रै हो भनेर सोच्नुपर्छ। अरू जस्तै आजभोलि युवा पुस्ताहरू छ, त्यसले पनि राम्रोसँग सहयोग गर्नुपर्छ। मन्दिर तथा तिनीहरू मन्दिरका मूर्तिहरू संरक्षण गर्ने कार्य, अन्य सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कार्यमा सबैले एकजुट भएर सहयोग गर्नुपर्छ। मन्दिर व्यवस्थापन समितिले नै मन्दिरको पुरा कार्य गर्ने भएकाले मन्दिर व्यवस्थापन समितिलाई नै चनाखो रूपमा भएर कार्य गर्नुपर्दछ।
वार्ड नम्बर 18 विष्णु टोल। मेरो नाम महेश्वरी गहतराज। विष्णु मन्दिरलाई अगाडि बढाउनको लागि एकातिर त युवकहरूले पनि साथ दिनुपर्छ, एकातिर अब अहिलेका महु भन्ने जितेका नेताहरूले पनि त्यसलाई अगाडि बढाउने काम गर्नु पर्यो, र सबै हामी महिला दाजुभाइ दिदीबहिनी सबैले मिलेर हाम्रो एउटा हिन्दू धर्मलाई अगाडि बढाउनु पर्छ भन्ने आशा राख्दै अगाडि बढाउँ।
मेरो नाम रमेश दत्त भट्ट हो, बेतकोट नगरपालिका 8 भाँसी गैल नदी बस्छु म। अब धार्मिक पर्यटकीय क्षेत्रभित्र आउनु त कुनै पनि मन्दिर होस् या तालतालय जे सबैलाई महत्त्वपूर्ण नै हुन्छ। अब विष्णु मन्दिरको कुरा गर्दा खास गरीमा जुन अब पर्यटक भित्र आउने बाटो छ, त्यो बाटोलाई सबैभन्दा पहिले त त्यहाँका स्थानीयहरूले एउटा मुजुल्का बनाएर वडा अध्यक्ष समक्ष लग्नु पर्यो, उनीहरूले कि हामीलाई यो तत्कालै यो गर्नु पर्यो भनेर, अनि त्यहाँका जुन आज स्थानीय प्रतिनिधिहरूले पनि तुरन्तै त्यसलाई कार्यान्वयनमा ल्याउनलाई नगरपालिका मार्फत हुन्छ या स्थानीय त्यो माथतको रोड विभाग मार्फत त्यो गर्नु पर्यो। बाँकी अन्य जुन निर्माणाधीन सामग्रीहरू हुन्छन् जस्तो मन्दिर परिसरमा यताउति त्योलाई पनि पहल गर्नु पर्यो र अगाडि बढाउनु पर्यो भन्ने।
मेरो नाम लक्ष्मण नेगी, महेन्द्रनगर हो। अब यो विश्व मन्दिरको लागि त्यो त्यहाँको समितिले पनि मेन हेर्नु पर्यो होइन, खालि समितिमा मात्रै बस्ने काम नगर्ने त्यो पनि हुँदैन। नगरपालिका भयो खास तिनीहरूले ध्यान दिएपछि त्यहाँको विकास हुने सम्भावना हुन्छ।
मन बहादुर छ विहीन अपवाद उल्टा खाऊ सबैको सहयोग र सबैको मनभावनालाई चाहिँ राम्रो गरेर त्यहाँको विकास गर्नु पर्यो। पहिले सरकारले पनि हेरिदिनु पर्यो, फेरि यहाँका जन जो गाउँका जो गाउँले छन् यिनीहरू सबैले हेरिदिनु पर्यो, त्यसलाई विचार आफ्नो विष्णु मन्दिरमा दिइदिनु पर्यो।
मेरो नाम माया नेगी, मेरो घर 18 नम्बरवटा। धार्मिक स्थल भनेको एउटा पर्यटनिक स्थल हो र त्यो पर्यटनिक स्थललाई प्रभावकारी बनाउन सक्यो भनेपछि एउटा विदेशी शक्तिहरू नेपाल भित्रिने र यसले गर्दा यसको व्यवसायमा पनि प्रभाव पर्ने हुनाले धार्मिक स्थललाई चाहिँ जहाँसम्म हो सबै सङ्घ संस्था अहिलेका स्थानीय तह निर्वाचन जितेका सबै साथीहरूले सबै सङ्घ संस्था मिलेर चाहिँ धार्मिक स्थललाई अगाडि बढाउनु पर्छ र यो कञ्चनपुरवासीकै लागि एउटा नेपालको अन्तिम जिल्ला भारत नजिक भारतको एउटा मुखमा अड्डिएको यसलाई पिछडिएको क्षेत्रलाई चाहिँ अगाडि बढाउनको लागि यसलाई सफल बनाउनलाई चाहिँ मुख्य रूपमा चाहिँ धार्मिक स्थल अगाडि बढाउनु पर्छ।
सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड नम्बर 3 रहेको विष्णुधाम सबैभन्दा कान्छो धामको रूपमा चिनिन्छ। छोटो समय अवधिमै जुन प्रकारले यसको विकास हुँदै गएको छ यो एकदमै प्रशंसनीय छ। 24-25 वर्षको छोटो समयमै यहाँका स्थानीय जनताको अथक प्रयासले गर्दा विष्णु मन्दिर जुन अवस्थामा पुगेको छ यही गतिमा आउँदा दिनहरूमा पनि प्रचार प्रसार र भौतिक संरचनाहरूको विकास गर्न सके यो क्षेत्रका मानिसहरूको मोहार फेरिने कुरामा दुईमत छैन। कञ्चनपुरको महेन्द्रनगर बजारदेखि लगभग 6 किलोमिटर उत्तरमा रहेको यो धाम धार्मिक र पर्यटकीय दृष्टिकोणले कति महत्त्वपूर्ण छ त आउनुहोस् कुरा गरौँ विष्णु मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त जोशीसँग। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
हजुर सर, विष्णुधाम चाहिँ एकदमै चर्चित रहेको छ, यो चर्चित हुनुको कारण चाहिँ के हो, यसको धार्मिक महत्त्व कस्तो रहेको पाउनु भएको छ?
अब विष्णुधाम सुरुदेखि नै अलिकति यो चर्चा गर्दछु।
हजुर,
सुरुमा त्यहाँ एउटा सानो मन्दिर थियो स्थापना र त्यहाँ पाठ पूजा अलिकति धुपदीप चाहिँ गर्ने गर्दथे र 47-48 सालतिर यो गाई बाख्रा चराउने गोठालाहरूले त्यो ताल छ एउटा माथि त्यो जङ्गलमा त्यहाँ चाहिँ एउटा मूर्ति पाइयो विष्णु भगवानको।
कसले पाएको?
त्यही गाई बाख्रा चराउने गोठालाहरू र एउटा कन्याले पाएको हुनु त्यहाँ त्यो पाएपछि अब त्यो मूर्ति तिनीहरूले लिएर आए मूर्ति पाऊ भनेर अनि यसलाई कहाँ राख्ने के गर्ने भन्ने कुरा आयो। त्यतिखेर स्वर्गीय पण्डित भवानी दत्त जोशीजी हुनुहुन्थ्यो त्यहाँको आदरणीय व्यक्ति हुनुहुन्थ्यो, उहाँले चाहिँ यो मूर्ति अद्भुत छ यसलाई चाहिँ त्यसरी राख्नु भएन यसलाई चाहिँ राम्रोसित स्थापना गरेर कहीँ राख्नु पर्यो कुनै ठाउँमा भन्ने कुरा आयो। पछि अहिले जुन त्यहाँ बस्नुहुन्छ महाराजजी रामदासजी उहाँ पनि कता कताबाट घुम्दै त्यही ठाउँमा पुग्नु भएको थियो र पछि उहाँलाई अनुरोध गर्दाखेरि एउटा मूर्ति पाइएको छ तपाईँले चाहिँ यो ठाउँमा बसिदिने भएपछि नित्य पूजा आजा गरिदिने भएपछि त्यहाँ चाहिँ एउटा सानो मन्दिर जस्तो बनाएर हामी गर्छौँ भनेपछि उहाँले पनि मन्जुर गर्नुभयो र त्यही विष्णुधाममा त्यहीका लोकल बासिन्दाहरूले आफ्नै श्रमदानबाट विष्णु भगवानको लागि एउटा मन्दिर छ अनि यज्ञशालाको निर्माण गर्नुभयो।
हजुर, कति साल
त्यो गरिसकेपछि त्यहाँको नित्य त्यहाँका लोकल अथवा बजार क्षेत्रका आस्थावानहरूले पनि त्यहाँ गएर धुपदीप पूजा आजा गर्दथे। त्यो गरिसकेपछि यो लगभग हाम्रो 57-58 सालतिर होला स्वामी योगी नरेन्द्रनाथजीले चाहिँ त्यहाँ कोटी होम गर्नुभयो, त्यसबाट पनि त्यसको प्रचार प्रसार बढ्दै गयो र पछि मन्दिर चाहिँ ती पुरानो साधारण हिसाबले बनाएको थियो त्यहाँ लोकल व्यक्तिहरूले नै चिनाइ गरेर स्थानीय बासिन्दाहरूबाट नै ढुङ्गा बालुवा गिटी ल्याएर त्यहीको मतलब सामग्री प्रयोग गरेर बनाएको थियो।
यो मन्दिर चाहिँ कति सालतिर स्थापना भएको थियो नि?
47-48 सालतिरको कुरो हो सुरुमा।
हजुर,
सुरुमा पछि 57-58 सालतिर कोटी होम भयो, कोटी होमबाट पनि त्यसको अलि प्रचार प्रसार भयो त्यो ठाउँको र पछि त्यो यो मन्दिर चाहिँ अलि राम्रोसित बनाउनु पर्छ भनेर विभिन्न व्यक्तिहरू, त्यहाँका लोकल स्थानीय व्यक्तिहरू, कार्यालय प्रमुखजीहरू, खास गरी प्रमुख जिल्ला अधिकारीज्यू, वन अधिकृतज्यू र अन्य कार्यालय प्रमुखहरूज्यूले पनि त्यहाँ गएर ल हामी पनि सहयोग गर्छौँ, तपाईँ यो मन्दिर चाहिँ राम्रोसित बनाउनु पर्छ भनेपछि
पहल चाहिँ कसले सुरु गर्नु भएको थियो?
पहल त त्यो त्यहीँको मतलब बासिन्दा हुनुहुन्थ्यो स्वर्गीय पण्डित भवानन्द जोशीज्यू, उहाँबाट नै त्यो मन्दिरको स्थापना भएको हो र उहाँले संस्थापक अध्यक्ष नै उहाँ हुनुहुन्थ्यो। पहिले तत्र समिति गठन गर्नुभयो, त्यसपछि समिति गठन गर्नुभयो र त्यो चाहिँ
मन्दिर निर्माणको कार्य पनि उहाँले नै सुरुवात गर्नुभएको,
उहाँबाटै सुरु भएको सबै कुरा। र अहिले जुन त्यहाँ विराजमान हुनुहुन्छ हाम्रो स्वामी रामदासजी, उहाँलाई अनुरोध गरेर त्यहाँ बसाल्नुभयो र त्यसपछि त्यो मन्दिरमा चाहिने के चाहिन्छ, कसरी गर्ने, के गर्ने भनेर उहाँले सुरु गर्नुभयो र त्यहाँका स्थानीय बासिन्दाहरू र केही प्रतिष्ठित बजारका व्यक्तिहरू र कार्यालय प्रमुखजीहरू, खास गरी प्रमुख जिल्ला अधिकारीज्यू, वन अधिकारी, त उहाँहरूबाट चाहिँ बढी प्रेरणा भयो र त्यो मन्दिरको चाहिँ पुनर्निर्माण भयो नयाँ किसिमले। र यसमा खास गरी त्यो मन्दिरको दुईतिर तालहरू छन्, त्यो तालहरू सरसफाई भयो, त्यहाँ चाहिँ अब नगरपालिकाबाट, जिल्ला विकासबाट र सहरी विकास शाखाबाट चाहिँ नि सहयोग गरेर तलैदेखि लिएर त्यो मन्दिरमा पनि कुनै क्षति नहोस् भनेर तलैबाट चिनाइ गरेर मन्दिरलाई चाहिँ एकदम सुरक्षित राखेको छ। अहिले चाहिँ त्यहाँ विष्णु मन्दिर भइहाल्यो, त्यसपछि यज्ञशाला छ, शिव मन्दिर छ, हनुमान मन्दिर छ र होमकुण्ड, यज्ञशाला पूजा आजा गरिसकेपछि होम गर्नलाई एकचोटा होमकुण्ड पनि बनाइएको छ।
हजुर, प्राकृतिक दृष्टिकोणले त रमणीय थियो नै र त्यसमा भौतिक निर्माणका कार्यहरूले त्यसलाई झन् रमणीय बनाइदिएको छ।
हजुर, प्राकृतिक स्रोत पनि सबै छ त्यहाँ। कस्तो छ भने त्यो ठाउँ गरममा पनि दुइटैतिर रुखहरू छन्, दुइटैतिर अब पहिले चाहिँ अब पानीको स्रोत थिएन र त्यही बर्खाकै पानीबाट तालहरू भरिएका हुन्थे।
हजुर,
र त्यो तालबाट चैत बैशाखतिर पानी सुक्थ्यो। अहिले चाहिँ नि त्यहीको त्यही क्षेत्रका सांसद माननीय बहादुर सिंह थापाज्यूबाट पानीको व्यवस्था भएको छ। त्यहाँ पानी चाहिँ अहिले त्यो बर्सातमा पनि वैशाख जेठमा पनि पानी सुक्दैन, भूमिगत पानीको स्रोत गरेर 240 फिटमा पानी निकालेर दुईटै ताल चाहिँ नि भरिभराउ नै हुन्छ अहिले पनि।
जो होस्, एकदमै सुन्दर र शान्त छ।
हजुर, सुन्दर शान्त छ, दुइटैतिर हरियाली छ, दुइटैतिर रुखहरू छ, जङ्गल छ, बिचमा त्यो छ। जस्तो बर्खामा पनि अब अहिले पानी पऱ्यो भने दुइटैतिर पानी बग्छ र त्यहाँ मतलब बस्नलाई आनन्द हुन्छ। गरम महिनामा हावा चल्छ र त्यसरी पनि आनन्द छ। हिउँदमा चाहिँ नि घाम लागेर त्यसरी रमणीय एउटा स्थान छ। र दोस्रो कुरा, त्यहाँ जति पनि त्यहाँ समितिमा सदस्यहरू छन् कसैलाई चाहिने लोभ लालच र मतलब त्यस्तो कुरा नभया हुनाले जसरी पनि मन्दिरलाई गर्नुपर्छ भनेर आफ्नो उसबाट पनि आफ्नो श्रमदानबाट लगानी गरेर त्यो ठाउँलाई चाहिँ नि रमणीय र जसरी चाहिँ नि शोभायुक्त हुने हो त्यो बनाउने काम भएको हुनाले त्यसको चाहिँ नि प्रसार प्रसार गरिभएको छ। साथै माथिबाट आउनेवालाहरू पनि जस्तो सचिवजीहरू, मन्त्रीहरू, इभन प्रधानमन्त्री लगायतका पनि त्यहाँ गइसक्नु भएको छ। सबैको मन्तव्य एउटा मन्तव्य पुस्तक राखेको छ, त्यसमा जो पनि आउँछ उनीहरूले आफ्ना मन्तव्यहरू लेख्ने काम पनि भइराखेको छ।
हजुर सर, अनि अब यो त अब भौतिक निर्माणको कार्य कसरी सञ्चालन गर्नुभएको छ र मन्दिर कस्तो छ भन्ने विषयमा चाहिँ हामीले कुरा गऱ्यौँ, यसको धार्मिक महत्त्व चाहिँ कस्तो रहेको छ, यहाँ चाहिँ धार्मिक पर्यटकहरू किन जान्छन् त?
धार्मिक जानुपर्ने कारण एउटा कि पहिले पनि त्यहाँ एउटा शक्तिको रूपमा थियो, त्यहाँ जसले कुनै मतलब मेरो काम यो होस् भनेर त्यहाँ मतलब कुनै पण गरेर त्यहाँ मतलब पूजापाठ गर्थ्यो भने जतिखेर त्यो मन्दिर थिएन त्यतिखेर पनि एउटा शक्ति नै थियो त्यहाँ। त्यसको काम जस्तो साधारण हिसाबले त्यो नजिकमा बस्ने व्यक्तिहरूको कसैको गाई बाख्रा हरायो, बाख्रो हरायो भने ल मेरो गाई मिलोस्, मेरो बाख्रा मिलोस्, म चाहिँ यहाँ पाठ गर्छु, पूजा गर्छु भनेर फोन गऱ्यो भने त्यसको त्यो पाउने हुनाले पहिलेदेखि नै त्यहाँ एउटा शक्तिपीठ थियो। दोस्रो कुरा, अहिले पनि त्यहाँ हरेक शुक्रबार एउटा अखण्ड रामायण चल्छ, त्यो जसो आज बिहान सुरु भयो भने भोलि बिहानसम्म त्यो अखण्ड रामायण हुन्छ र अखण्ड रामायण सकिएपछि त्यहाँ होम मतलब त्यो पूजा आजा गरेर होम गरिन्छ अनि प्रसाद वितरण हुन्छ। प्रत्येक शनिबार, शुक्रबार र प्रत्येक एकादशीमा चाहिँ नि त्यहाँ अहिले पनि अखण्ड रामायण नियमित रूपमा चलिराखेको छ। र दोस्रो कुरा, कुनै व्यक्ति जुनसुकै व्यक्ति लोकल व्यक्तिहरू अथवा टाढाका व्यक्तिहरू काठमाडौँबाट र अमेरिकाबाट पनि कसै कसैले ल मेरो यो काम सिद्ध होस्, मेरो काम सिद्ध भयो, त्यहाँ पूजा पाठ गरिदिनु भनेर उसले चाहिँ घरको आफ्नो सदस्यलाई भन्यो भने उसले पनि त्यहाँ पूजा पाठ गर्ने अहिले पनि चलिराखेको हुन्छ।
जे होस्, नियमित रूपमा पूजा पाठ पनि चलिराखेको हुन्छ
प्रत्येक शुक्रबार र प्रत्येक एकादशीमा।
हजुर, अनि यसको खास गरेर पर्व चाहिँ कहिले लाग्छ नि?
खास गरी पर्व यो रामनवमीमा हुन्छ। भगवान रामको जन्मोत्सव यो कहिले चैतमा पर्छ, कहिले वैशाखमा पर्छ। रामनवमीको दिन चाहिँ मुख्य पर्व त्यही हो। उसरी पर्व त अरू बेला पनि दसैँमा अरू अब एकादशी हो अब कुनै कुनै महत्त्वपूर्ण उसमा पर्वमा पनि यो भइरहेको छ। मेन चाहिँ नि त्यो रामनवमीको दिन चाहिँ नि त्यहाँ मतलब जात्रा निस्कन्छ एउटा परिक्रमा। म अहिले चाहिँ रोड विभागबाट माननीय बहादुर सिंह थापाज्यूकै पहलमा त्यो एउटा चक्रपथ बनाएको छ, पिच भइराखेको थियो म र त्यहाँ चाहिँ नि चक्रपथ गरेर चारैतिर परिक्रमा पहिले चाहिँ नि त्यतिकै परिक्रमा हुन्थ्यो, अहिले चाहिँ नि पिच बनाएर त्यो परिक्रमा पनि एउटा पथ बनाइएको छ।
जे होस्, विकास निर्माणका कार्य पनि जारी रहेका छन् र पर्यटकहरू आउने क्रम पनि बढ्दो रहेको छ।
हजुर, पर्यटक पनि आइरहेका छन् र नित्य पूजा आजा यताउति सबै कुरा भइरहेको छ र कसैले मन वचन कर्मले चाहिँ सही किसिमले गर्यो भने उसले फल पनि पाइरहेको छ, त्यसले गर्दाखेरि त्यो बढी चाहिँ भएको छ।
हजुर, यहाँ जुन धर्मावलम्बीहरू जान्छन्, धार्मिक पर्यटकहरू जान्छन्, तिनीहरूले पूजाआजा गर्नका लागि के पुजारीहरूको व्यवस्था दिनदिनै त्यही हुन्छ या आफूले लगेर जानुपर्छ, कस्तो छ?
पूजाआजाको लागि अब पहिले नै त्यहाँ महाराजजी बस्नुहुन्छ,
हजुर
रामदासजी, उहाँलाई चाहिँ मेरो पूजाआजा छ भनेर उहाँलाई खबर गर्यो भने उहाँले चाहिँ नि त्यो पण्डितहरूको व्यवस्था उहाँले नै गरिदिनुहुन्छ।
जे होस्, त्यस्तो समस्या चाहिँ छैन, पण्डितहरू
आफैले गर्नुपर्ने छैन, खास गरी सामग्री चाहिँ आफूले लिएर जानुपर्छ पूजा आजाको, बाँकी पण्डितहरूको व्यवस्था चाहिँ उहाँले आफै मिलाइदिनुहुन्छ।
अनि धर्मशालाको व्यवस्था कस्तो रहेको छ नि?
धर्मशालाको व्यवस्था त्यहाँ अहिले केही कोठाहरू छन् तल, अब धेरैलाई त हुँदैन, दुई चारजना पाँच दसजनासम्मलाई आठ दसजनासम्मलाई बस्ने व्यवस्था पनि छ।
जे होस्, महेन्द्रनगर बजारबाट नजिकै भएको हुनाले चाहिँ त्यति समस्या पर्दैन त्यता धर्मशाला?
हजुर हजुर, महेन्द्रनगर बजारवालाहरूलाई समस्या पर्दैन धेरै जसो, अब बेलुका चाहिँ अब दिउँसो जसो अब आज शुक्रबारको बिहान पूजा गऱ्यो भने त्यहाँ शुक्रबार त अब नित्य पूजा भइरहन्छ, अरू बेला पनि त्यति बेला पनि गर्न सकिन्छ, त्यो यही शुक्रबारै गर्नुपर्छ अथवा एकादशीमै गर्नुपर्ने भन्ने छैन, त्यो अब मन्दिरकै तर्फबाट नित्य भइरहेको छ, कसैले त्यसैमा गर्छु भने पनि त्यो पनि हुन्छ र म फलाना दिन गर्छु भने जुनसुकै दिन पनि गर्न सक्छ र म यो दिन गर्छु भनेर त्यहाँ खबर गऱ्यो भने पूजा आजाको सामग्री लिएर उसले बिहान पूजा गर्छ र नित्य त्यो अखण्ड रामायण सुरु हुन्छ अनि बेलुका कोही चाहिँ बास बस्छन् बत्ती सत्ती बाल्यो अब जागरण गर्ने हुन्छन्, कुनै चाहिँ अब मेरो काम छ म बिहान आउँला प्रसाद लिनुलाई भनेपछि उनी घर आउँछन्, पण्डितहरूले चाहिँ त्यहाँ पाठसाठ गर्छन्।
हजुर, अब विष्णुधाम चाहिँ कञ्चनपुरका लागि धेरै चर्चाको विषय पनि बनेको छ, थुप्रै मानिसहरूलाई थाहा पनि छ, गएका पनि छन्, तर जुन बाहिरबाट आउँछन् तिनीहरूले चाहिँ कसरी यो विष्णुधाममा पुग्न सक्छन् त? उहाँहरूले के को प्रयोग गरेर आवाजावत यातायातको व्यवस्था कस्तो छ त्यसको बारेमा पनि अलिकति प्रश्न पारिदिनुहोस् न।
यो बाहिरबाट आउनेवालाहरू अब जो त्यहाँबाट कर्मचारीहरू छन् अथवा अन्य व्यक्तिहरू बाहिर गयो भने त्यो त्यहाँ बस्ने कर्मचारीहरू कार्यालय पर सबैलाई थाहा छ होइन, त्यो महेन्द्रनगरमा तिनीहरू बाहिर गएपछि त्यहाँ यस्तो छ पूजा आजा हुन्छ त्यहाँ त यस्तो फल पाइन्छ भनेपछि अरू व्यक्तिले पनि केही किसिमले त्यहाँ आउने गरेको हामीले पाएका छौँ, आइरहेका पनि छन्
जिल्लाबाट चाहिँ जुन दार्चुला बैतडी डडेलधुरा अनि कैलाली उतातिरबाट आउने मानिसहरूले कसरी यो मन्दिरमा पुग्न सक्छन्?
अब महेन्द्रनगरमा त आउँछन् होइन, आफ्नो मतलब सम्बन्धित व्यक्तिबाट चाहिँ नि अब कानेर्नुपर्छ मतलब त्यो मन्दिर के छ कसो छ भनेर सम्बन्धित आफ्नो छरछिमेकबाट पत्ता लगाएर त्यहाँ जाने गरिएको छ अहिलेसम्म।
साधनहरू पनि पाइन्छन् र उहाँहरू
यातायातका साधनहरू यातायातका साधनहरू अहिले आधा बाटोसम्म त बाटो बनिसकेको छ, त्यहाँबाट अब अहिले त्यो ई रिक्सा भन्ने त्यो टुकटुके गएर जान्छ पिचसम्म, कति रोडमा चाहिँ जान सक्दैन, त्यो लगभग पाँच छ किलोमिटरको दूरीमा पर्छ बजारबाट, लगभग चार किलोमिटरसम्म अहिले पक्की बाटो बनिसकेका छ, कति रोडमा चाहिँ अहिले तिनीहरू मान्दैनन्, धेरै जसो आफ्नै साधन लिएर अथवा गाडी अथवा केही अन्य साधन लिएर तिनीहरू गइरहेका हुन्छन्।
जे होस्, साधन पनि पाइन्छ र सजिलै पुग्न सकिन्छ, त्यति
आरामले जान सकिन्छ।
हजुर, अब चाहिँ तपाईँ विष्णुधाम कार्य समितिको अध्यक्ष हुनुहुन्छ, यसलाई चाहिँ भविष्यमा अझ राम्रो गर्दै हुनुहुन्छ?
अब यसलाई अब अहिलेसम्म जति प्रचार हुनुपर्ने हो त्यति प्रचार त हुन सकेको छैन, तर केही मात्रामा अब अलिकति मतलब केही व्यक्तिहरूले थाहा पाएको छ यसलाई चाहिँ प्रचार गर्नलाई त अब त्यही हो अब हजुर हजुरहरूकै एफएमबाट सञ्चार माध्यमबाटै भनौँ न यसको बढी प्रचार हुने, त्यो किसिमले गऱ्यो भने यसको प्रचार होला जस्तो लाग्छ मलाई।
हजुर प्रचार प्रसार हुन्छ यसलाई अझ चाहिँ एकदमै रमणीय र यसको भौतिक निर्माणका कार्यहरू पनि अबका दिनहरूमा पनि होला, त्यसका लागि पनि केही तयारी गरिराख्नु भएको छ?
त्यसको लागि हामीले अब त्यही हो अब जस्तो जाने मान्छेहरूलाई जस्तो अब पानीको व्यवस्था पहिले थिएन अहिले पानीको व्यवस्था हामीले गरेका छौँ, शौचालय थिएन अहिले शौचालयको व्यवस्था पनि भएको छ।
अबका दिनहरूका योजनाहरूको बारेमा पनि अलिकति प्रश्न पारिदिनुहोस् न, अब के गर्नुहुन्छ? अब त्यो त बनिसकेको छ, अबका दिनहरूमा के गर्नुहुन्छ त्यसको बारेमा पनि अलिकति प्रश्न पारिदिनुहोस् न, यसलाई पर्यटकहरू अझ भित्राउनका लागि चाहिँ के गर्दै हुनुहुन्छ?
अब यसको लागि अब अहिले हामीले के सोचेका छौँ भने त्यहाँ एउटा बाहिरबाट आउने व्यक्तिहरूको लागि एउटा निवासको लागि एउटा घर बनाउने, उनीहरूलाई चाहिने बस्ने खाने भाँडा बर्तन अथवा आफैले बनाउने हो कि अथवा बनाउन लगाउने हो कि कस्तो किसिमको व्यवस्था चाहिँ मतलब उनीहरूले चाहन्छन् त्यो किसिमको व्यवस्था गर्ने, बाँकी पूजा आजाको लागि सामग्री अब बाहिरबाट कसैले नल्याएर त्यही खोप मतलब गऱ्यो भने त्यहीबाट पनि उपलब्ध गराउने, जस्तो अब होम सोम गर्नेलाई घिउको व्यवस्था गर्नुपर्छ त्यो पनि हामीले उनीहरूलाई उपलब्ध गराइदिने, खाने पिने बस्ने यी सबै कुराहरू उनीहरूलाई गराइदिने र त्यसको अरू वृक्षारोपण गर्ने, फल मतलब फुलहरूको एउटा बगैँचा बनाउने, चौकीदारको व्यवस्था गर्ने, त्यहाँ एउटा चौकीदार त अहिले अलरेडी छँदैछ अब एक दुईजना अरू राखेर त्यो सरसफाइमा बढी ध्यान दिने र त्यसमा एउटा आकर्षक बाटोघाटोको व्यवस्था गर्ने यो कुरा चाहिँ हामीले अहिले सोचिरहेका छौँ।
हजुर त्यहाँ गएका धार्मिक पर्यटकहरूको मूल समस्या भनेको मन्दिरसम्म जानका लागि चाहिँ बाटो त्यति राम्रो भएन भन्ने कुराहरू पनि आइराखेको छ, त्यो समस्या समाधान गर्नतर्फ पनि यहाँहरू योजना बनाउँदै हुनुहुन्छ?
त्यसको लागि पनि हामीले नगरपालिकामा जिल्ला विकासमा हामीले कुरा गरिराखेका छौँ, साथै सम्बन्धित हाम्रो त्यो क्षेत्रका मन्त्रीजी मान्यजीहरूलाई पनि त्यो यसको लागि चाहिँ व्यवस्था गरिदिनु पर्यो, यो बाटोघाटो मान्छेहरू बजारबाट आउनलाई पनि कसैको आफ्नो निजी साधन हुन्छ कसैको हुँदैन, जसको साधन हुँदैन त्यो बाटोघाटो भएपछि त मतलब यातायातको रिक्सा मतलब बस टाङ्गा यिनीहरू पनि आफ्नो किसिमले जान्थे, मिनी बसहरू रेगुलर बिहान जाने आउने किसिमको व्यवस्था हुन्थ्यो, यो बाटोको व्यवस्था गरिदिनु पर्यो भनेर हामीले ठाउँ मतलब रोड विभागमा अनि सांसदज्यू मन्त्रीज्यूहरूलाई पनि अनुरोध गरिराखेका छौँ।
जे होस् तपाईँहरू त्यसरी अगाडि बढ्दै हुनुहुन्छ।
हजुर
अनि अब चाहिँ जुन धार्मिक पर्यटकहरू छन् तिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त, यो कार्यक्रम सुनिराख्नु भएका धार्मिक पर्यटकहरूलाई के भन्न चाहनुहुन्छ, यो विष्णु मन्दिरमा कसरी पुग्न सकिन्छ कस्तो छ यसको बारेमा के भन्न चाहनुहुन्छ?
अब म मतलब जसले चाहिँ यो अब कार्यक्रम सुनिराखेको छ उहाँहरूलाई के भन्न चाहन्छु भने विष्णु मन्दिर चाहिँ विष्णु धाम यो जुन बेला त्यहाँ कोटी होम नारायणनाथजीले कोटी होम यज्ञ गर्नुभयो त्यति बेला यसलाई चाहिँ पश्चिम धाम भनेर घोषणा गर्नुभएको छ, अहिले यो पश्चिम धामकै रूपमा छ, साकेत धाम विष्णु मन्दिर पश्चिम धाम भनेर त्यहाँ उल्लेख छ। यो विष्णु मन्दिर कस्तो कस्तो छ के छ भनेर उहाँहरू जो पनि मतलब त्यो धार्मिक आस्थावान व्यक्तिहरू हुनुहुन्छ उहाँले चाहिँ एकचोटि यहाँ आएर हेरेर कस्तो छ के छ मतलब जुन चाहिँ मतलब प्रचार प्रसार भइरहेको छ त्यो सही हो कि अथवा त्यतिकै प्रचार भएको छ कि यहाँको व्यवस्था के छ कस्तो छ भनेर एकचोटि विष्णु मन्दिरमा आएर यसको अवलोकन गरेर गइकन हुन् म सबैलाई अनुरोध गर्छु।
हजुर सर अब हामी लगभग कार्यक्रमको अन्त्यतिर पुगिसकेका छौँ, अन्तमा चाहिँ के भन्नु जस्तो लागेको छ, के छुटेको जस्तो लागेको छ?
म सबैलाई चाहिँ हिन्दू धर्मावलम्बी भएको हुनाले र हिन्दू धर्मतिर आस्थावान भए हुनाले सबै दाजुभाइ दिदीबहिनीहरूलाई म के अनुरोध गर्दछु भने यो चाहिँ एउटा महेन्द्रनगरमा पवित्र स्थान छ र यहाँ चाहिँ मनले चिताएको मतलब भित्रबाट यदि कसैले उयो गर्छ भने मनले चिताएको त्यहाँ फल पनि पाउँछ र एकचोटि विष्णु मन्दिरमा आएर दर्शन गरिदिनु हुन म सबैलाई अनुरोध गर्छु।
हजुर सर तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा आफ्नो अमूल्य समय दिनुभएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ।
मलाई मौका दिनुभयो म शुक्ला पाटा एफएमको तपाईँलाई पनि धन्यवाद दिन्छु।
आदरणीय श्रोताबेन आजको यो कुराकानी सँगसँगै कार्यक्रम जवाबदेताको हामी अन्त्यतिर आइपुगेका छौँ। कार्यक्रम जवाबदेता तपाईँलाई कस्तो लाग्छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पनि पठाउन सक्नुहुन्छ। हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउनका लागि तपाईँले हामीलाई पत्रचार पनि गर्न सक्नुहुन्छ। पत्रचारका लागि हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो शुक्लाफाँटा एफएम 99.4 मेगाहर्ज भीमदत्त नगरपालिका वार्ड नम्बर 1 फासी कञ्चनपुर। लौ त आदरणीय श्रोताबिन, कार्यक्रम जवाफदेहिताको आजको निर्धारित समय सकिएको छ। नयाँ अङ्कमा नयाँ विषयवस्तुका साथमा उपस्थित हुने नै छौँ। अघिल्लाई भने प्राविधिक मित्रलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक म अरुण चन्द तपाईँहरूबाट बिदा हुन चाहन्छु। हस्त, नमस्ते।
शुक्ला फाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।